आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिम्रो दुखलाई
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह नमस्कार साथै हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो दिनमा हामीले पहिलो इतिहास एक अध्यायदेखि नौ अध्यायसम्म सारांश रूपमा संक्षिप्त रूपमा हेरिसकेका छौं, जहाँ हामीले आदमदेखि लिएर सौलसम्मको वंशावली हेरेका थियौं। श्रोता, आज हामी पहिलो इतिहास दश अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ साउलको शासन। यहाँ हामी समुएलको पुस्तकहरू र राजाहरूको पुस्तकहरू र इतिहासका पुस्तकहरूको बीच परमेश्वरले विभाजन अर्थात भिन्नता बनाउनु भएको कुरा देख्दछौ। समुएलको पुस्तकमा हामी राजा साउलको बारेमा धेरै कुरा बताइएको देख्दछौ। वास्तवमा सम्पूर्ण इतिहास त्यहाँ दिइएको छ। जब हामी इतिहासका पुस्तकहरूमा आउँछौ र परमेश्वरको दृष्टिकोणको देख्छौ, हामी खालि एउटै अध्याय मात्र उसको बारेमा दिइएको देख्छौ। पहिलो इतिहासको बाँकी अध्यायहरू सबै दाउदको बारेमा लेखिएको छ, दाउदको बारेमा दिइएको छ। त्यति मात्र होइन, दाउदको परिवारको इतिहास दोस्रो इतिहासले निरन्तर जारी राख्दछ, निरन्तर उल्लेख गर्दछ। दाउद नै खास विषयका पात्र हुन्, साउल होइनन्। यहाँ पृथ्वीमा मानव दृष्टिकोणमा साउलले विशिष्टताको स्थान ओगटेका थिए, तर परमेश्वरको दृष्टिमा होइन। त्यसकारण यो कुराको यहाँ पत्ता लगाउने काम अद्भुत छ कि खाली एउटा अध्याय मात्र साउलको निम्ति समर्पित छ। दोस्रो इतिहासको दश अध्यायको मुख्य विषय के हो त? कि परमेश्वरले साउलको केही महान प्रमुख कामहरूको टिप्नुभयो। कामहरूले कुनै व्यक्तिलाई परमेश्वरको निम्ति प्रशंसा गर्दैन। यो अध्याय साउलको कामहरूको बारेमा होइन, बरु यो अध्याय उसको मृत्युको बारेमा अर्थात तिनलाई कसरी मारिए त्यसको बारेमा टिप्पण थियो। म यस्तो विचार मान्ने एक व्यक्ति हुँ, प्राय धेरै पुरुष र स्त्रीहरू जसले मानव इतिहासमा ठूला ठूला स्थानहरू ओगटेका छन् स्वर्गीयमा कति पनि प्रशंसा पाउने छैनन्। यो कुरा निश्चय नै साउलको निम्ति सत्य छ। तपाईँलाई यादै होला, जब हामीले पहिलो र दोस्रो समुएलको पुस्तकको अध्ययन गरिरहेका थियौं, हामीले त्यस व्यक्तिको निधो गर्न वा चिन्न कोशिश गरेका थियौं जसले साउललाई मारेथे। साउलको हत्याको लागि को जिम्मेवारी थिए, को जवाबदेह थिए, या उसले आत्महत्या गरे? ती पुस्तकहरूमा रेकर्डले यो भन्छ, साउल पलिस्तिनीहरूसँगको युद्धमा साह्रै नराम्रो गरे आघात गरी चोट पुर्याइए। अब उसले आफ्नो तरवार बोक्ने नोकरलाई आफूलाई मार्न आज्ञा गरे, किनभने तिनी चाहँदैनथे कि बडो तमासापूर्वक दयनीय अवस्थामा फलिस्तिनहरूको हातबाट मारिएको हतियार बोक्ने नोकरले राजा साउललाई मार्न इन्कार गरे, अस्वीकार गरे। त्यसकारण साउल आफैले आफ्नो तरवार झिकेर त्यसमा उनी के साउल शारीरिक रूपमा आफैलाई मार्न योग्य थिए, के उसले आत्मा हत्या गरेथे त? मित्र, त्यो सधैँ नै एक तर्कको कुरा भएको छ। त्यसपछि रेकर्डले बताउँछ, एकजना अमलेकी केटाले दाउदलाई भन्यो कि जब त्यस अवस्थामा साउललाई देखे, साउलमा अझै प्राण वा श्वास भएको थियो, जीवितै थिए, र साउलले आफूलाई मार्न उसलाई आज्ञा गर्यो। जवान केटा अमालेकीले दावी गरे कि तिनी नै एक व्यक्ति हुन् जसले राजा साउललाई मारेथे, र उसले आफ्नै साथमा साउलको शिरपेच र कवच दाउद कहाँ ल्याए आफ्नो कुरालाई प्रमाणित गर्नलाई कि उसले नै साउल राजालाई मारेथे। त्यस्तो मामलामा को चाहिँ हत्याको जवाब दिएछ भन्ने कुरा तय गर्न बडो मुस्किलको कुरा छ, होइन? तर राजा दाउदले त्यस अमालेकी जवान केटालाई पनि ज्यान सजाय दिए। यो भन्दै दोस्रो समर एकको सोह्र पदमा, तेरो रगत तेरै शिरमाथि परोस्, जब तैले नै भनिस मैले परमप्रभुको अभिषेक जनलाई मारे, आफ्नै मुखले तैले आफैलाई दोषी ठहराइस। अहिले राजा साउलको हत्याको लागि को जवाबदेही छ त, को जिम्मेवारी छ त? निश्चय नै यसको जवाबदेही जिम्मेवारी त्यही अमालेकी जवान केटा हो जसले आफ्नो अपराधको कबूल गरे। पहिलो इतिहास दश अध्यायको एकदेखि तीन पदमा लेखिएको छ, फलिस्तीहरूले इसरायलको विरूद्धमा युद्ध गरे र इसरायलका मानिसहरू गिल्चो डाँडामा आफ्ना मरेकाहरूलाई छोडेर भागे। फलिस्तीहरूले साउल र तिनका छोराहरूलाई खुब खेदे र तिनका तीनैजना छोराहरू जोनाथन, अभिनादाब र मल्की सुवलाई मारे। युद्ध साउलको निम्ति कठिन भयो किनभने कुनै कुनै धनुधारीले तिनीमाथि जय लागे र तिनी उनीहरूद्वारा घाइते भए। साउल फलिस्तीनहरूद्वारा घाइते भए तर तिनी त्यस चोटबाट मरेनन्। चारदेखि सात पदमा भनिएको छ, यसैले साउलले आफ्नो हतियार बोक्नेलाई भने, तेरो तरवार थुतेर मलाई रोप र यी खतना नभएकाहरूले मलाई पक्रेर मलाई तमासा नबनाऊ। तर त्यस हतियार बोक्नेले इन्कार गर्यो, त्यसले आँटै गरेन, यसकारण आफ्नो तरवार थुतेर साउल त्यसमाथि उनिएर मरे। जब त्यस हतियार बोक्नेले साउल मरेको देख्यो तब त्यो पनि आफ्नो तरवारमा उनिएर मरे। यसरी साउल र तिनका तीनजना छोराहरू मरे, तिनका जम्मै परिवार एकैचोटि मरे। जब बेसीमा भएका सबै इसरायलीहरूले आफ्ना सेना भागेका र साउल र तिनका छोराहरू मरेको देखे तब तिनीहरू पनि त्यसै गरी आफ्ना शहरहरू छोडेर भागे अनि फलिस्तिनीहरू त्यहाँ गएर तिनलाई कब्जा गरे। म यस रेकर्डबाट यो अनुमान गर्न सक्छु कि जब त्यो जवान अमालेकी केटा त्यस बेला त्यहाँ आइपुगे, साउल पहिले नै मरिसकेका थिए। त्यस अमालेकीले जान्दथे कि दाउद र साउल आपसमा शत्रु थिए, त्यसकारण तिनी दाउदको उपस्थितिमा गए र साउलको हत्याको निम्ति मैले मारेको हुँ भनी आफैले श्रेय लिए। यो आशा गर्दै कि यस वीरताको कामको निम्ति दाउदले उसलाई आदर प्रशंसा र पुरस्कृत गर्नेछन्, पुरस्कार दिनेछन्। उसले कहिले पनि सोचेका थिएनन् कि दाउदले त्यस प्रकारमा प्रतिक्रिया जनाउनेछ। दाउदले उसलाई आफ्नो पश्चातापको वा स्वीकारको मुताबिक प्राण दण्ड दिए। दाउदले भने, तेरो रगत तेरै शिरमाथि परोस्, जब तैले नै भनिस मैले परमप्रभुको अभिषेक जनलाई मारे, आफ्नै मुखले तैले आफैलाई दोषी ठहराइस। तर मेरो विचारमा यस्तो लाग्छ कि जुन कुरा त्यो जवान अमालेकी केटा बोलिरहेका थिए वास्तवमा तिनी झुट बोलिरहेका थिए, वास्तवमा उसले नै राजा साउललाई मारेका थिएन। आठदेखि दश पदमा भनिएको छ, भोलिपल्ट जब फलिस्तीहरू मारेकाहरूलाई लुट्नलाई आए तब उनीहरूले साउल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेको भेटाए। उनीहरूले तिनलाई नङ्ग्रियाए, तिनका टाउको काटे र तिनका हतियारहरू लगे। त्यसपछि उनीहरूले फलिस्तिनीहरूको देशका चारैतिर आफ्ना प्रतिमाहरू मूर्तिहरू र मानिसहरूलाई यो सुसमाचार दिन समाचार वाहकहरू पठाए। उनीहरूले तिनका हतियारहरू आफ्ना देवहरूको मन्दिरमा राखे र तिनका टाउको चाहिँ दागोनको मन्दिरमा झुण्ड्याए। पलिस्तिनीहरूले सौलको लास शरीरलाई भयानक अनादर गरे, अति नै बेइज्जत गरे। दागोनको मन्दिर अस्तोतमा थियो। तपाईँलाई थाहै होला, यादै होला कि सिम्सोनले दागोनको मन्दिरमा सम्पूर्ण खामाहरू ढाले जब तिनीहरू उसको त्यस मन्दिरभित्र तमासा ठट्टा बनाइरहेका थिए। अहिले त्यही नै पलिस्तिनीहरूले सौलको टाउको र शिर त्यहाँ ल्याए। 11 र 12 पदमा भनिएको छ, जब पलिस्तीहरूले साउललाई गरेका सबै कुरा याबेस गिलातका मानिसहरूले सुने, तब साउल र तिनका छोराहरूका मृत शरीर ल्याउन तिनीहरूका वीरवीर मानिसहरू एकसाथ गए। तिनीहरूले ती याबेसमा ल्याए र तिनीहरूका हड्डीहरू त्यहाँ झ्याउको बोटमुनि गाडे र 7 दिनसम्म तिनीहरू उपवास बसे। के यसले यस मुद्दाको समाप्त गर्दछ, अन्त गर्दछ? अह, अझसम्म हामीलाई भनिएको छैन कि वास्तवमा कसले साउललाई मारेथे। यो अध्यायको अन्तिम पदहरूले हामीलाई त्यो अंगीकारको, त्यो प्रस्तावको, त्यो स्वीकारको दिनेछ जुनको हामी प्रतीक्षा गरिरहेका छौ। 13 र 14 पदमा भनिएको छ, यसरी साउलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनु पर्यो। तिनले परमेश्वरको वचनलाई उल्लंघन गरेर भूत प्रेत खेलाउनेको सरसल्लाहलाई लिएका थिए। तिनले परमप्रभुको सल्लाह लिएनन्, यसकारण उहाँले तिनलाई नाश गर्नुभयो र राज्य यसैको छोरो दाउदलाई सुम्पिदिनुभयो। के यसले हामीलाई वास्तविकतातिर ल्याउँदैन? अहिले कसले चाहिँ साउललाई मारे त? भनिएको छ, तिनले परमप्रभुको सल्लाह लिएनन्, यसकारण उहाँले तिनलाई नाश गर्नुभयो। मित्र, परमप्रभुले नै उसको जीवन लिनुभयो। अय्युबले भनेथे, अय्युब 1:21 पदमा, परमप्रभुले दिनुभयो र परमप्रभुले लिनुभयो, परमप्रभुको नाउँको धन्य होस्। परमप्रभुले नै यस हत्याको जवाबदेह उत्तरदायित्व लिनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, उहाँले साउललाई हटाउनुभयो, परमेश्वरले उसलाई प्राण दण्ड दिनुभयो। के तपाईँ परमेश्वरको दोष लगाउन चाहनुहुन्छ? परमेश्वरलाई दोष लगाउन चाहनुहुन्छ यसको लागि? मेरो मित्र, परमेश्वरले धेरै व्यक्तिको प्राण लिनु भएको छ। त्यही कारण तपाईँ र मैले कहिले पनि कुनै मानव जीवन लिनु हुँदैन, खत्तम गर्नु हुँदैन, प्राण लिनु हुँदैन। परमप्रभुले दिनुभयो, उहाँले नै लानुभयो। वा जबसम्म तपाईँ र म कसैलाई जीवन दिन नसकेकोले गर्दा हामीसँग कसैको जीवन लिने अधिकार छैन। खालि परमेश्वर मात्र जीवनदाता हुनुभएकोले गर्दा परमेश्वरले मात्र कसैको जीवन दिन अनि लान सक्नुहुन्छ, अनि उहाँको निम्ति यो हत्या होइन। तपाईँ र मेरो निम्ति कसैको जीवन लिने काम हत्या हो, अनि तपाईँ र म जब यो गर्छौं यसको परिणाम भोग्नेछौ, भोग्नु पर्छ। त्यही नै कारण दाउदले अमालेकी केटालाई प्राण दण्ड दिए जब उसले दावी गरे कि उसले नै साउल राजाको हत्या गरे। किन साउललाई मारियो? भनिएको छ 13 र 14 यसरी साउलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनु पर्यो। तिनले परमेश्वरको वचनलाई उल्लंघन गरेर भूत प्रेत खेलाउनेको सरसल्लाह लिएका थिए। तिनले परमप्रभुको सल्लाह लिएनन्, यसकारण उहाँले तिनलाई नाश गर्नुभयो र राज्य यसैको छोरो दाउदलाई सुम्पन्नुभयो। साउल सल्लाहको निम्ति शैतान कहाँ फर्के। त्यही नै कारण परमेश्वरले उसको जीवन त्यस तरिकामा खत्तम गरिदिनुभयो। नयाँ नियममा हामी यो कुरा थाहा पाउँछौ कि परमेश्वरले हननिया र सफिराको जीवन लिनुभयो। धेरै मानिसहरू यस हादसाको निम्ति सिमोन पत्रुसलाई या उसलाई श्रेय दिन्छन् या दोष। म विश्वास गर्दछु कि सिमोन पत्रुस त्यस दिनमा त्यस हादसाको, त्यस घटनाको निम्ति सबभन्दा धेरै गरेर अचम्बित भएका थिए। मित्र, परमेश्वर नै तिनीहरूको मृत्युको लागि जिम्मेवारी हुनुहुन्थ्यो। साउल उसको अधर्म र अविश्वासको कारण मरेथे। धेरै पल्ट त्यस कारणले गर्दा परमेश्वरले मानव जीवन लिनुहुन्छ। मैले आफ्नो जीवनमा धेरै पल्ट देखिसकेको छु कि परमेश्वरले मानिसलाई हटाउनु भयो। उहाँले कुनै मानिसलाई उहाँको सेवा गर्ने कामबाट, आफ्नो सेवाबाट, कुनै घटना हादसा दिनु भएर हटाउनुहुन्छ। मित्र, परमेश्वरले मानिसहरूको मामलामा चाल चल्नुहुन्छ। परमेश्वरले आफ्नो शासन अधिकार त्याग गर्नु भएको छैन। उहाँले अझै पनि आफ्नो विश्वको, आफ्नो ब्रह्माण्डको चलाइरहनु भएको छ। यो उहाँको विश्व हो र उहाँले यो विश्वलाई आफ्नै तरिकामा चलाउनुहुन्छ। यदि उहाँ चाहनुहुन्छ कि कसैलाई हटाउन, कसैलाई दूर गर्न, त्यो उहाँको मामला हो, उहाँको धन्दा हो, उहाँको आफ्नै कुरा हो, तर मेरो होइन। उहाँ तपाईँ र मेरो प्रति जवाबदेही उत्तरदायी हुनुहुन्न, बरु हामी उहाँ प्रति जवाबदेही छौ। उहाँ नै एक हुनुहुन्छ जो निर्णायक हुनुहुन्छ र उहाँले निर्णय बनाउनुहुन्छ। मित्र, आज तपाईँ कसको कुरा सुनिरहनु भएको छ? के तपाईँ परमेश्वरको वचन सुन्नुहुन्छ, पालन गर्नुहुन्छ, या तपाईँ मानिसको वचनको, शैतानको वचनको सुनिरहनु भएको छ, त्यसैको पालन गरिरहनु भएको छ? यी नै मामला हुन् जुनले मानिसका मामलाहरूमा उहाँलाई चाल चल्न बाध्य गर्दछ, विवश गर्दछ। ओ, यो कस्तो अध्याय छ तपाईँ र मेरो निम्ति बुझ्ने, कि परमेश्वर नै साउलको जीवनको लागि जिम्मेवारी हुनुहुन्छ। यसरी साउलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनु पर्यो, तिनले परमेश्वरको वचनलाई उल्लंघन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए, तिनले परमप्रभुको सल्लाह लिएनन्, यसकारण उहाँले तिनलाई नाश गर्नुभयो र राज्य यसैको छोरा दाउदलाई सुम्पर्नुभयो। आजको यो बाइबल अध्ययनबाट हामी हरेक सुन्नेलाई यो बडो गम्भीर शिक्षाको मनमा राख्नको लागि सहायता गर्नु भएको होस्, मदत गर्नु भएको होस्।
कहिले न सोचिदेऊ जिन्दगी अधुरो हो भनी, हृदय भित्रका चोट सबै छोडिदिने छन् ख्रिस्टले, सधैँ कहिले न सोचिदेऊ जिन्दगी अधुरो हो भनी, हृदय भित्रका चोट सबै छोडिदिने छन् ख्रिस्टले, ले सधै कतै तिम्रा आकांक्षाहरू बुझ त कुरा झैँ होला, कहीँ कतै तिम्रा आकांक्षाहरू बुझ त कुरा झैँ होला, खण्डहर नै भए सपना तिम्रा यही जिन्दगी होला, हे 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 यही जिन्दगी होला, कहिले न सोचिदेऊ चोट सबै छोडिदिने छन् ख्रिस्टले, घायल हातले सधैँ। धेरै तिम्रा सहनाहरू गोधुली सास जस्तै होला धेरै धेरै तिम्रा सहनाहरू गोधुली सास जस्तै होला पतझर नै भए मुस्कान तिम्रा यही जिन्दगी होला चोट सबै छोडिदिने छन् ख्रिस्टले घायल हातले सधैँ
प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 36 679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 475 36 679 98 475 36 679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार